आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते
फोन से रास्ता करते 2 लाख रुपया लाओ अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़। प्रोड्यूसर हमारे असफ़र इमाम हैं और हमारे इंजीनियर हैं। तो सब इससे पहले कि प्रोग्राम शुरू करें, आपको याद दिला दूं कि आप फेसबुक पर आकर अपने सवालात भी उस पर पोस्ट कर सकते हैं, और साथ ही आप हमारे मेहमानों से बात भी कर सकते हैं हमारे टोल फ्री नंबर पर कॉल करके, क्योंकि काफ़ी दिन तक हम कोई टेलीफोन नहीं लेते थे, तो बहुत सारे सुनने वाले समझते हैं कि अब गालबन टेलीफोन का सिलसिला ख़त्म हो गया। लेकिन प्रोग्राम का वक्त बढ़ने का एक फ़ायदा ये है कि हम जो हैं आपके प्रोग्राम जो हैं, माफ़ कीजिएगा, आपके कॉल्स भी ले सकते हैं, आपके मैसेजेस भी ले सकते हैं। तो आपका इंतज़ार है अगर टेलीफोन्स का भी मैसेजेस का भी। हमारे पहले जो आज के मेहमान हैं, कहानीकार हैं, वो एक बहुत ही मारूफ सहाफ़ी हैं इंडिया के, और बहुत सारे अच्छे काम कर रहे हैं। लेकिन मैंने उनकी कहानी में इसीलिए सोचा कि आज तो हम मदर्स डे इस महीने था, इस हवाले से उनकी माँ की कहानी सुनेंगे उनसे। लेकिन उनके पास बहुत सी दिलचस्प कहानियाँ हैं और मैं चाहूँगी कि वो हमारे प्रोग्राम में कई बार आएँ, कई कहानियाँ लेकर आएँ। तो झा साहब है हमारे साथ कहानीकार, सुनते हैं उनकी कहानी।
मेरा नाम शिवनाथ झा है, मैं पेशे से पत्रकार हूँ और मैं दिल्ली में रहता हूँ पिछले करीब 25 सालों से। मेरे घर में हम 3 भाई हैं और 5 बहन थी, जिसमें एक बहन का इंतकाल हो चुका है और एक मेरे बन्नोई थे, उनका भी इंतकाल हो गया। पिताजी का देहांत करीब 26 साल पहले हुआ, 72 साल 72 ईयर्स में उनका देहांत हुआ था। और मेरी माँ, जहाँ मैं रहता हूँ दिल्ली में, इसी घर से जहाँ मैं काम करता हूँ बैठ के, उसी जगह से उसका इंतकाल हुआ था 8 साल पहले। पिताजी थे, उनका नाम था गोपाल दत्त झा और माँ का नाम राधा देवी। पिताजी पेशे से, मेरे पिताजी बहुत पढ़े लिखे नहीं थे, आज की जो पढ़ाई है अंग्रेजी वो जानते नहीं थे, लेकिन वो करीब 45 साल से अधिक किताब की दुकान में काम किए थे पटना में। इससे किताब की जो कागज का सुगंध है, उस सुगंध से उनको लगता था कि एक एक अक्षर का ज्ञान था। वो अंग्रेजी नहीं जानने के बावजूद किताब के रेक में जब अंग्रेजी की किताब होते थे और कोई कस्टमर आता था किताब मांगने के लिए, तो बेहिचक उस किताब को निकाल के देते थे। उनका उनकी जो अक्षर थे, वो जो लिखते थे, उनकी जो लिखावट थी, वो बहुत ही बेहतरीन था, बहुत ही बेहतरीन। और यही चीज हम में भी आया है, यही चीज हमारे छोटे भाई में भी है, यही चीज हमारे बड़े भाई में भी है, और सबसे ज्यादा हमारा जो बेटा है उसकी लिखावट माशाल्लाह उसकी लिखावट भी बहुत बेहतर है। हाँ, उनमें संस्कृत की जानकारी बहुत ज्यादा थी, संस्कृत के बहुत अच्छे विद्वान थे, और उन्होंने अपने 18 और 22 साल की उम्र में बनारस के मणिकर्णिका घाट से, तो यहाँ पे वो अपना वेद का अपने मंत्र को सिद्ध किए थे, और इसके बाद यहाँ से बनारस से वो गए थे गुवाहाटी असम। तो उनको ये जो विद्या था वो बहुत ही मजबूत था, कुछ अपने जीवन में मुझे भी उन्होंने दिया। और माँ हमेशा उनके साथ रहती थी, एकदम जो बोलते हैं कि पीछे 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 हमेशा उसके उनके साथ रहती थी। और यही कारण है कि दोनों में जो तालमेल था, वो उसी तालमेल के कारण, दोनों में जो एक दूसरे में के प्रति जो प्रेम था, उसके कारण हम सभी बच्चे, माँ खुद खाती थी या नहीं खाती थी ये नहीं, हम लोग उस जमाने की बात कर रहे हैं जिस जमाने में हम बहुत गरीब थे। हमारी गरीबी उस चीज को मैं बता नहीं सकता हूँ, तो उम्मीद लीजिए कि ये बात मैं तो बता रहा हूँ 1968 की, 68 में जब मैं एक स्कूल में, पटना में मेरे स्कूल में एक दाखिला हुआ, मेरा नाम कट गया स्कूल से, मैं 2 महीने 3 महीने का फीस नहीं दे पाया था, मेरा नाम कट गया, मैं रोया। तो मैं उस समय पिताजी के साथ रहता था, माँ उस समय गाँव में थी, तो पिताजी के बक्से से मैंने 5 रुपया चोरी किया। मुझे बहुत इच्छा थी कि मैं पढ़ूँ, कैसे पढ़ूं ये समझ में नहीं आ रहा था, तो मैं ये बताया नहीं पिताजी को, और उनके बक्से से मैंने चोरी कर ली, और चोरी करके मैं पटना का, मैं एक गांधी मैदान जगह है वहां गया, और 5 रुपये, और मेरे पास 40 नया पैसा था, उस 40 नया पैसा मिला के 5 रुपये 40 पैसे का मैं अखबार खरीदा और अखबार बेचा। और 2 दिन बाद जब वो पिताजी अपने बक्से से पैसा गिनना शुरू किए, तो उसमें 5 रुपये कम था। वो हमसे पूछे कि क्या तुम चोरी किए, तुम पैसे निकाले हो? मैं बेहिचक पहले ही बोल दिया डर से कि नहीं, ये पहली गलती मैंने अपने जीवन में किया था। फिर पिताजी बोले कि मुझे मारे, बहुत मार मारे, और शायद जीवन में पहली बार मुझे मार लगी थी। फिर मैं पिताजी को बोला कि इस तरह की वारदात, इस तरह की बात हुई थी, मुझे पढ़ने की बहुत इच्छा है, मैं पढ़ना चाहता हूँ, मेरा स्कूल में नाम कट गया है। फिर मैं एक दूसरे स्कूल में मेरा दाखिला हुआ, ये 1968 से। 68 के बाद मैं पढ़ने के लिए, मैं अखबार बेचने का जो काम है वो 68 से 1975 तक में किया, पटना के सड़क पर अखबार बेचता था, और स्कूल में पढ़ाया। स्कूल में हर एक शिक्षक चाहता, माँ मेरी माँ बोलती थी कि कोई भी काम छोटा नहीं है, आप छोटे कदम से शुरू करें, आप धीरे धीरे आगे आएंगे। माँ बोलती थी कि जो अक्षर है, जो लिखावट जो हम लिखते हैं, वो काला अक्षर का अक्षर हमेशा काला होता है, तुम अपने जीवन में रंग लाओ। ये बहुत ही छोटी छोटी बातें थी जो माँ हमें बताती थी। फिर मैं अखबार बेचा, 75 में आके अखबार शुरू किया, नौकरी मिली, और फिर 75 से लेके लगातार नौकरी करता रहा, माँ के साथ मैं हमेशा रहा। मैं इतना ही कहूँगा कि जिस आज की तारीख में कि जिसे माँ है उनका इतना सम्मान करना चाहिए, इस जन्म में माँ के अलावे कोई कुछ है ही नहीं, माँ माँ है। माँ का इतना ही है कि अगर हम लोगों की तबीयत कभी, मैं जब बाहर निकला नौकरी में, अगर तबीयत खराब हो जाती थी तो 2 दिन, उस जमाने में टेलीफोन का व्यवस्था नहीं था, टेलीफोन नहीं था हम लोग के घर में, जहाँ मैं नौकरी करता था दफ्तर में तो वहाँ था, लेकिन वो टेलीफोन नहीं कर पाती थी, ट्रंक कॉल होता था। अगर मैं फोन किया तो माँ बोलती थी कि मेरी एक आमतौर पर जो एक लोग बोलते हैं कि जब कोई बच्चा अगर तकलीफ में आ जाए तो सबसे पहले माँ का जो ब्रेस्ट है, जो उसका स्तन है, वो उसमें कंपन होता है, वो कांपने लगता है। जब माँ गई तो मैं आज भी जब काम करता हूँ, जहाँ काम करता हूँ वहाँ बैठता हूँ, वहाँ आज भी मैं अपनी माँ को महसूस करता हूँ। कि जब माँ मेरी बीमार थी डेथ बेड पे, तो उसके डेथ बेड पे मैं अपना मार्टियर्स का किताब का डमी बना के देखा करता था। माँ कहती थी कि जीवन में हर एक अल्लाह के पास या भगवान के पास सबों की जो मन्नतें हैं वो पूरी हो जाए, या सबों की जो प्रार्थना है, याचना है, वो पूरा हो जाए, यह जरूरी नहीं है। जरूरी यह है कि अगर आप अच्छा काम कर रहे हैं किसी के लिए, जिससे किसी के चेहरे पे हंसी आती है, तो वो जो दुआएं आपको देंगे उनके मन से अच्छी बातें निकलेंगी, वही आपके लिए दुआएं होंगी। हर एक माता पिता का एक गुण होता है, हर एक माँ बाप में, चाहे वो गरीब हो चाहे धनी हो। हम लोग को बोलते थे कि मुझे बोलते थे कि अगर हम में कोई अच्छा गुण तुम लोग को दिखाई दे तो उस गुण को तुम स्वीकार करो, अपने पास रखो, उसे उस तरह से इस्तेमाल करो, उसे एक तरह से हेरिटेज समझो, उसे धरोहर समझो, और तुम्हारे जीवन में उस चीज की अहमियत, उस चीज की जरूरत उस समय होगी जब तुम अपने लिए अपना जीवन का निर्माण करोगे, अपने जीवन को बनाओगे। तो इसका उपयोग उसी तरह होगा जैसे जब हम बहुत ज्यादा दूध जमाते हैं दही के लिए, तो उसमें हम थोड़ा सा दही डालते हैं दूध में, तभी हम दही जमा पाते हैं। हर एक मुल्क में आखिर बच्चे तो हैं ही, और अगर बच्चे हैं तो उसकी माँ भी होंगे, तो माँ तो सबसे ज्यादा, सबसे ऊंचा उसका जगह है। हमारे लिए सबसे हुआ कि फादर के डेथ के बाद में मेरी माँ हो गई विधवा। हिंदुस्तान के मामले में ऐसा है, आप भी वाकिफ होंगे इस चीज से, कि हिंदुस्तान में जब किसी हस्बैंड का डेथ होता है तो आमतौर पर क्या होता है कि डेथ होने के बाद में जो समाज के लोग हैं, आसपास के लोगों को पूछते हैं कि ये जो बेवा हो गई है वो कहाँ रहेंगे। ये बहुत ही अनफॉर्चुनेट है, ये सब ऐसी भाषा का इस्तेमाल होना ही नहीं चाहिए, ये मेरा मानना है। तो हिंदुस्तान का जो हिंदुस्तान की आबादी है, उस आबादी का तकरीबन 3% बेवाएं हैं। हिंदुस्तान का हर एक चौथे घर में एक बेवा है। जब मेरी माँ का जब वो बेवा हो गई, तब मैं ये जो काम कर रहा हूँ मार्टियर्स वाला, तो मैं माँ को एक केस स्टडी लिया, क्योंकि माँ हमारे पास में है, हमें भाई के पास में है, सब चारों तरफ हम लोग एक साथ है, जाते हैं, मिलते हैं, हंसते गाते हैं, सब चीज़ें, उसमें कोई उसके उसके चेहरे पे किसी तरह का तकलीफ नहीं दिखाई दे। लेकिन मेरे मन में तो ये चीज़ हमेशा बना रहा कि एक हस्बैंड के डेथ के बाद में एक फीमेल का क्या सिचुएशन होता है, क्या इमोशनल सिचुएशन, क्या सेंटिमेंटल सिचुएशन, क्या इकोनॉमिक सिचुएशन उसके साथ जो वो महसूस करती है, इसको मैं अपने मन में बीइंग ए रिपोर्टर उसको मैं एक केस स्टडी लिया। और फिर इसके बाद मैं जब माँ का डेथ हो गया तो उसके डेथ के 2 साल के बाद मैं बनारस और वृंदावन की जो विधवाएं हैं जो जो अपने जीवन के जो अंतिम सांस है उसको गिन रही हैं कि कब मरे और उनके बच्चे उनको वहाँ पे छोड़ के चले आए, तो मैं घूमने घूमा तो बहुत सारी विधवाओं से मिला और उसमें बहुत सारी विधवाएं ये कहती हैं जो विधवाएं हैं वो 1 साल पहले 10 साल कोई बोलती है, 15 साल कोई बोलती है, 20 साल, इतने साल पहले उनके घर वाले का जब डेथ हो गया तो फिर उनके बच्चे लोग यहाँ पे ले आए, कोई गंगा नहाने के लिए लाए तो कोई दर्शन कराने के लिए लाए और यहाँ पे जब वो गंगा नहाने के लिए गई तो उसको छोड़ के चले गए। इसलिए मैं माँ को एक केस स्टडी लेके मैं एक किताब किया। हम लोग हिंदुस्तान में ही नहीं पूरे विश्व में पूरे वर्ल्ड में हम लोग मदर्स डे मनाते हैं, अभी 4 दिन पहले हम लोग मदर्स डे मनाए, लेकिन मदर्स डे सिर्फ मनाने से तो होगा नहीं, खासकर उन लोगों के लिए जिनकी माँ विधवाश्रम में पड़ी हुई है, विवाह होने के बाद में किसी वृद्धाश्रम में पड़ी हुई है, ओल्ड एज होम में या विडो होम में।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
तो समीन, ये हमारी कहानी अभी ख़त्म नहीं हुई, कहानी चल रही है, लेकिन क्योंकि फेसबुक पर बहुत से मैसेजेस हैं तो मैंने कहा कि लोग मायूस हो जाते हैं, और साथ ही मैं अपने सुनने वालों को एक दफ़ा फिर याद दिला दूँ कि आप टेलीफोन भी कर सकते हैं 0800-777-789, ये टोल फ्री नंबर है हमारा, और इस पर आप कॉल कीजिए अगर आप मोबाइल से फ़ोन कर रहे हैं, क्योंकि मोबाइल से फ़ोन करने के चार्जेस हैं, तो आप ये नंबर लिखवा दीजिएगा असवर साहब को, जो हमारे प्रोड्यूसर हैं वो आपको खुद कॉल कर लेंगे। तो हमें बहुत से लोगों ने मुबारकबाद भेजी है माह रमज़ान के आगाज़ की, मैं भी कहना तो शुरू में चाहिए था, लेकिन सब आप सबको बहुत बहुत मुबारक हो। और यहाँ अमरीका में थोड़ा सा कुछ ने आज शुरू किया है और ज़्यादातर ने कल से आगाज़ होगा रमज़ान का, तो फारूक भट्ट, मंजूर मजरू मसूदी, आयान अली, मोहम्मद इरफान और इसी तरह और बहुत सारे लोगों ने, उनके नाम मैं पढ़ूंगी और पैगामात भी हैं वो भी आपको सुनाऊंगी। आशिक अली खास खेली ने लिखा एक सवाल लिखा है झा साहब के लिए, जो मैं बाद में उनसे पूछूँगी। और इस वक्त हम एक अपने कॉलर को लेते हैं, तारिक चुगताई साहब हमारे साथ हैं। जी अस्सलाम वालेकुम तारिक साहब।
वालेकुम अस्सलाम।
तो तारिक साहब
सबसे पहले तो तमाम सुनने वालों को रमजान मुबारक मुबारक हो। तो दूसरी बात ये कि भाई साहब ने जो कहानी सुनाई वो उनके एहसासात और माँ के ऊपर इतनी जमे और इतनी वो प्लॉट के हवाले से हर लिहाज से बहुत मौसर कहानी, और मैं उनको मुबारकबाद देता हूँ कि उनकी ग्रिप तहरीर पर भी है लेकिन जब जज्बात दिल से निकले तो असर भी रखते हैं।
अच्छा, तो आप उनको मैं कमाल की एक बात बताऊं,
छोटा सा शेर
जी जरूर आप सुनाइए।
वो ताबे साहब ने, हेलो
जी जी सुनाइए,
वो ताबे साहब ने कहा था कि एक मुद्दत से मेरी माँ सोई नहीं काबश, एक मुद्दत से मेरी माँ सोई नहीं काबश, मैंने एक बार कहा था मुझे डर लगता है। बहुत शुक्रिया, बड़ी मेहरबानी
जी। अच्छा, शुक्रिया आपका भी तारिक साहब। और मैं यहाँ ये बता दूं कि झा साहब जो हैं इनकी बड़ी खूबियां हैं, इनका एक बहुत बड़ा काम जिसका मैंने तذکرہ भी किया, उन्होंने ऐसे लोगों को जैसे कि आखिरी जो मुग़ल हुक्मरान थे बहादुर शाह जफर, उनका जो ख़ानदान था वो बहुत ही कस्मोपरसी और मुफलिसी की ज़िंदगी गुजार रहा है इंडिया के मुख्तलिफ इलाकों में और कुछ पाकिस्तान में भी हैं, तो उन्होंने उनकी पड़पोती को तलाश किया और उसके बाद इस पर उनको नौकरी दिलवाई रेलवे के महकमे में। तो हम जब झा साहब से बात होगी, जब वो अपनी कहानी सुनाएंगे तो हम इन सब चीज़ों में बात करेंगे। लेकिन हमारे साथ नथु फ़कीर साहब भी हैं। नथु साहब, आप जो हैं मोबाइल फ़ोन पर हैं या लैंडलाइन पर हैं?
موبائل
اچھا آپ اپنا موبائل ان کو دے دیجئے, نمبر دیجئے اسور صاحب کو, یا آپ کو خود کال کرتے ہیں, آپ اس پہ ویٹ نہیں کیجئے. اور کیونکہ کہانی کا باقی حصہ بھی ہمیں سننا ہے جو کہ جہاں صاحب کی کہانی ہے اور وہ اپنی ماں کی کہانی سنا رہے ہیں, تو اسور صاحب آپ نمبر ان کا لے لیں. اگر شیو ناتھ جھا صاحب کی کہانی کا باقی حصہ ہم سنتے ہیں, آگے وہ کیا کہتے ہیں.
1983 میں ورلڈ کپ کا میچ ہو رہا تھا, اس سمے ہم جس اخبار میں کام کرتے تھے اور ہمیں قریب 6 مہینے سے تنخواہ نہیں ملا تھا, ہم لوگ گھر میں بھوکے تھے. ماں بولتی تھی کہ دھیرج رکھو, دھیرج بنا کے رکھو, بھگوان دیکھ رہا, اللہ دیکھ رہا ہے, کچھ نہ کچھ اچھا ہوگا, کچھ اچھا ہوگا. تو کچھ کچھ کھلا کے ہم لوگ زندگی چل رہی تھی, لیکن آخر ہم لوگ بھی بچے تھے اور گھر میں چھوٹے بھائی بہن بھی تھے, تو لگتا تھا کہ نہیں. تو میں نے ایک آرٹ بنایا پورے ورلڈ کپ کا, اور پھر جا کے میں اسے پاٹھک صاحب کے پاس لے گیا, ان کو دکھایا کہ کل کا میچ ہے, اگر جس میں جو بھی جیتے, جیت ہار تو میچ کھیل کا ہے, لیکن اگر یہ اخبار میں کل چھپتا ہے تو آپ کا نام ہوگا, آپ آرگنائزیشن کا نام ہوگا. تو انہوں نے اس کو اسپانسر کر دیا اور انہوں نے کہا کہ اس کو وگیاپن کے روپ میں چھپے گا, ایز این ایڈورٹیزمنٹ, جو بھی وننگ ٹیم ہے ان کو ایک کانگریچولیشن اور اس طرح سے لکھ کے لکھا ہوا تھا. تو اس کے بعد انہوں نے اپنے پاکٹ سے مجھے 1600 روپیہ دیا, بولا کہ انہوں نے کہا کہ یہ آپ کے لیے محنت کی. میں جیون میں اس ٹائم کو کبھی نہیں بھول سکتا ہوں. میں اپنے گھر آیا, جون کا مہینہ ہے, بہت تیز گرمی ہے, سائیکل سے چلے آ رہے تھے. میری ماں دروازے پہ بیٹھی تھی, پھر میں اس کے ہاتھ میں وہ پیسے دیے اور کہا کہ ہم لوگ کھانا اس سے کھائیں گے. تو تقریباً اس زمانے میں, 83 کے زمانے میں 1600 روپے کی قیمت تھی, پیسے کی بہت قیمت تھی. ہم لوگ قریب 2 مہینے تک کھانا کھائے. ماں کہتی تھی کہ آپ گھر سے کھانا کھاتے جائیں یا نہیں جائیں, آپ بھوکے جائیں, لیکن جب آپ کسی کے گھر پہنچتے ہیں اور آپ سے کھانے کے لیے پوچھے, آپ انہیں کہیے کہ میں کھا کے آیا ہوں, آپ تاکہ لوگ یہ نہیں سمجھیں کہ مجھے کھانا نہیں مل رہا, میں بھوکا ہوں. ایسی باتیں ہیں جو آج بھی ہے. دونوں رونے لگے میم, کیونکہ اس سمے 83 میں قریب بہت زیادہ تو 20-22 سال کا تھا, اور چھوٹے چھوٹے بھائی بہن تھے. ماں سے یہی سوچی ہوگی کہ اس عمر میں, ابھی تو اس کا پڑھنے لکھنے کا عمر ہے, بیٹھی گلے لگائی, پھر دونوں روئے اور پھر دونوں جھولا اٹھائے اور ہم لوگ بنیے کی دکان میں گئے, گروسری شاپ میں, پھر آٹا چاول جو بھی اور مسالہ تیل یہ سب جتنی بھی باتیں جو بھی سامان چاہیے تھا راشن اس کو لے کے گھر آیا, اور پھر اس رات جو کھانا کھائے, شاید بھگوان نے, ایشور نہیں کرے, اللہ نہیں کرے کہ ایسا دن کسی کو آئے, لیکن سبق سیکھنے کے لیے شاید یہ وہ دن بھی دیکھنا بہت ضروری تھا. آج جو بھی ہوں, جیسا بھی ہوں, جو بھی کر رہا ہوں, بس اسی کا ہے, اس کی دعائیں ہیں. ایک بات جو سب سے امپورٹنٹ چیز ہے وہ ماں بولتی ہے, یہ میرے پتا جی بھی بولتے ہیں, کہ جو آپ کے ڈیسٹینی میں ہے وہ اس ڈیسٹینی کو کوئی آدمی چھین نہیں سکتا. جو کام آپ کو کرنا ہے وہ آپ سے ہی ہوگا. ہم لوگ جب فادر کے ڈیتھ کے بعد میں ہم لوگ آگے, میرے بڑے بھائی لکھنؤ میں رہتے تھے, تو ماں پٹنہ میں تھی, پٹنہ میں ہم لوگ کا کرایے کا مکان تھا. جو ہم لوگ کا گاؤں میں مکان تھا اس میں ماں کی بہت اچھا تھی کہ گاؤں والے مکان اس جگہ پہ ایک گھر بنے, تو ہمارے بڑے بھائی نے اس جگہ پہ گھر بنایا اور ماں کی یہ جو مراد تھی وہ پوری ہوئی. یہ ہونے کے بعد میں ماں کبھی گاؤں میں چلی گئی, پھر آ گئی بڑے بھائی کے پاس میں, وہاں آئی, پھر بڑے بھائی کی شادی ہوئی, ان کے بچے ہوئے, ایک بیٹا ہوا, پھر جیسے گھر میں ایک رونق آ گیا. پھر میری شادی ہوئی 96 میں. میں ماں کو ایک چیز پہلے بہت زور سے بولتا تھا کہ میں شادی نہیں کروں گا. پوچھی کیوں, ہم لوگ کے عام طور پہ جو ہندوستان میں ایک چیز ہے کہ جب شادی ہوتے ہیں لڑکے کو, لڑکے کی شادی کے بعد میں جو ان کی بہوئیں ہیں وہ ان کے لیے ان کا ہسبینڈ سب سے زیادہ امپورٹنٹ ہو جاتا ہے, اور گھر کے ممبرس دوسرے لوگ اتنا امپورٹنٹ نہیں رہ جاتے ہیں, اسپیشلی اس اسٹیج میں جب میری ماں बेवा है, वो विधवा है। तो ऐसा नहीं हो कि कल हो के मेरी वाइफ के साथ कोई रिलेशनशिप बहुत ज्यादा खराब हो जाए और अगर तुम्हारे लिए ऐसा होगा तो हमारा जीना व्यर्थ हो। नहीं, एकदम इसके लिए बहुत डेट है कहता कि मैं शादी नहीं। तो बोलती है कि ठीक है, तुमको शादी नहीं करना है, मत करो, लेकिन जब समय आएगा तो उस समय आप भी वही सोचने लगेंगे जो समय चाहता है सोचने के। तो फिर एक दिन बोली कि मैं खाना पीना छोड़ दूंगा अगर तुम शादी नहीं करोगे। तो मजाक में वो भी बोली, मैं भी बोला कि नहीं, इसको जो देख रहे जो स्थिति, उस स्थिति में पता नहीं, हमरे के एक काम करो, तुम लंगड़ी लूली कानी गोरी जिस तरह की भी तुमको लड़की मिल जाए मुझे बता देना, मैं शादी कर लूँ। लोग कहते हैं कि अगर आप किसी का अच्छा करेंगे तो आपका अच्छा होगा। हो सकता है अच्छा होने में समय लग जाए, लेकिन अच्छा होगा ही, ये तय है। बुरा कभी नहीं हो सकता। तो सौभाग्य से फॉर्चुनेटली हमारी जो वाइफ आई बहुत ही अच्छी पढ़ी लिखी, हम लोग के बिहार से मैं हूँ, तो बिहार में आमतौर पे जो लड़कियां होती हैं वो ज्यादा पढ़ी लिखी नहीं होती हैं। हाँ, उनके पास डिग्रियां जरूर होती हैं, लेकिन डिग्रियां होने के बाद उनमें जो सोच है, उनका जो थिंकिंग एंड परसेप्शन है, वो बिल्कुल होता ही नहीं है। लेकिन मेरी वाइफ चूंकि एक तो एजुकेटेड थी और दूसरा इनका जो बैकग्राउंड था वो बैकग्राउंड एयरफोर्स का था। इनके फादर मिग में थे। तो मिग होने के कारण क्या हुआ कि इन लोगों का जो लाइफ था वो बहुत ही डिसिप्लिन्ड। हमारे जीवन में जो परिवर्तन ये आया कि मैं टाइम का बहुत पक्का हो गया। पिछले 22-23 साल में टाइम का बहुत ही पक्का हो गया, पाबंदी टाइम पे हो गया। और माँ को ये चीज बहुत अच्छा लगता था कि टाइम में अगर 7:30 में बोले है कि नाश्ता करना है तो 7:30 में माँ के पास नाश्ता है। और वो माँ को कुछ बोलती नहीं थी, बोलती माँ नाश्ता है रखे हैं आप नाश्ता, क्योंकि वो स्कूल में पढ़ाती थी, टीचर थी, तो उसका टाइम था कि सुबह वो निकलेगी, मैं ऑफिस जाऊंगा, तो फिर उसको देख के, मेरा तो थोड़ा दोपहर में निकलने का होता था, तो फिर माँ नाश्ता करती थी, माँ को अब बॉर्नविटा पीना है, माँ को ये करना है, माँ को वो करना, तो एक जो अंडरस्टैंडिंग था दोनों में वो बहुत ही ज्यादा बेहतरीन हो गया। छोटे भाई की भी शादी हुई, उसके भी बच्चे हुए, तो बच्चे उच्चे होने के बाद में उसको लगा कि एक जो सेटिस्फेक्शन होता है लाइफ में कि तो बहुत ही खुश रही। और इसका सबसे है कि हम लोग पांच बहन और 3 में, खैर एक बहन का तो इंतकाल हो गया था, इन तीनों भाइयों 8 फैमिली और सभी के बाल बच्चे और जितने हैं सभी फैमिली मेंबर्स के रहते हुए भी माँ का डेथ मेरे सामने, मेरे वाइफ के सामने और मेरे बेटे के सामने, तीन लोग हम लोग उस समय थे जब माँ अंतिम सांस ली। और मुझे इसका तनिक भी दुख नहीं हुआ कि हम तीनों ने माँ का जाते जाते सेवा नहीं किया। दिन में कोई भी पल ऐसा नहीं, कोई भी टाइम ऐसा नहीं होता जब हम लोग एक बार किसी बहाने किसी वजह से उसका जिक्र नहीं होता हो। काले और गोरे की तो बात ही नहीं है, देखने में तो बहुत बेहतरीन थी, बहुत सुंदर थी, और उसी सुंदरता के पे हमारा बेटा का रंग है, बहुत ही वाइटिश, बहुत बेहतरीन। लेकिन इन तमाम चीजों के, इसलिए मैं बोला कि विश्व की सबसे सुंदर अगर कोई महिला है तो वो मेरी माँ है। ये एक ट्रिब्यूट है मेरे माँ के लिए। और सबसे बेहतरीन कोई अगर आदमी है जिसमें कि एक पुरुषार्थ, जो उसमें जो बोलेंगे कि एक पुरुष होने का, एक मेल होने का जो सामर्थ्य है, वो है मेरे पिता। शुरू में जब उनकी डेथ के बाद में तो वो अपना रिजिड थी कि मैं वाइट लूंगा, लेकिन मेरी वाइफ इसके डेड अगेंस्ट, क्योंकि उनका कहना था कि मेरी वाइफ, या हम लोग बोलते थे कि किसी का डेथ, मेरे फादर का डेथ होने का मतलब है कि उनका जो शरीर है वो शरीर खत्म हो गया, उनका जो हार्ट है, उनकी जो आत्मा है वो हमेशा जीवित है, और आप दोनों के जो प्रेम है वो शरीर तो एक माध्यम है, हम लोग पैदा हुए, लेकिन आप दोनों का जो आत्मा है वो बराबर है, एकदम एक दूसरे के बिना आप लोग रह नहीं सकते थे, तो इसलिए आप ठीक है वाइट नहीं, लेकिन ऑफ वाइट बनिए। हम ये नहीं कहेंगे कि आप रेड बनिए, रेड अगर आपको नहीं पहनना नहीं अच्छा लगता, लेकिन उसमें ब्लूइश, लेकिन साड़ी में बॉर्डर हम लोग हमेशा रखें कि साड़ी में लाल रंग को छोड़ के बाकी हर एक रंग का बॉर्डर रहेगा। आप सूती कॉटन साड़ी पहनिए लेकिन बॉर्डर रहेगा, ऑफ वाइट में थोड़ा थोड़ा हल्का हल्का प्रिंट रहेगा, ब्लूइश प्रिंट रहेगा। तो इस तरह से हम लोगों ने कभी, जब शुरू में ही जब ये चीज हम लोगों ने कहा तो माँ भी कभी इस पे ऑब्जेक्शन नहीं की, वो बोली कि नहीं तुम लोग का जो डिसीजन है वही। तो हम बोले कि नहीं, डिसीजन का होने का मतलब आप ये भी मत समझे, हम आपको इन्फोर्स कर रहे हैं। जब फादर का डेथ हुआ था तो उस समय हमारे बड़े भाई नौकरी में आए ही थे, वो लखनऊ में थे और मैं उस समय टेलीग्राफ अखबार में था कलकत्ता में, मेरा छोटा भाई पटना में रहता था, तो करीब 5:30 बजे उसने फोन कर दिया कि बाबूजी नहीं रहे, एकदम एक लाइन में, उसमें कोई भी, तो मुझे लगा ना कि मेरा पूरा वर्ल्ड खत्म हो गया। तो मैं उसके बाद 5 मिनट तक शांत हो गया, फिर लोग जो एडिटोरियल में, टेलीग्राफ में एडिटोरियल में वीर सांगवी साहब भी थे और लोग भी जो भी थे, उन लोगों ने पूछा क्या हुआ, उनको बताया कि ऐसे ही हुआ। और मेरे पास उस समय मोहतरमा सिर्फ 30 या 35 रुपया था, मेरे लिए लगा कि मैं पटना जाऊंगा कैसे, क्या करूंगा। लेकिन आपको बहुत आश्चर्य होगा कि बंगाल में साथ जिनके साथ मैं काम करता था, वे सभी लोग एक घंटे के अंदर में मेरे पॉकेट में तकरीबन 7,000 रुपया मेरे पॉकेट में आ गया। ताकि उनको ये मालूम हो गया कि अब तो रात हो गई है, रात में पटना जब ये सुबह पहुंचेगा तो फ्यूनरल सुबह में ही होगा, तो उस समय जो पैसे की जरूरत होगी वो इससे ज्यादा होगी नहीं, तो मुझे पैसा मिल गया और मुझे ट्रेन तक उन लोगों ने छोड़ दिया और मैं सुबह सुबह पटना पहुंच गया, फिनल हुआ, वापस आया। लेकिन माल को हम लोगों ने कभी कमी नहीं खलने दी। ये देखिए, उनका शौहर खत्म हुआ, शौहर की पूर्ति कोई नहीं कर सकता है, लेकिन उस जगह पे उसको मेंटली इतना ज्यादा इन्वॉल्व रखना कि तुम्हें इस चीज की कमी नहीं हो कि तुम्हें कोई दिखने वाला नहीं है, हम सभी बच्चे तुम्हारे ही हैं, तुम्हारे ही संतान है, तुम हो तो हम लोग हैं। उसे ये नहीं महसूस होने दिया कि उसके हस्बैंड के डेथ के बाद वो कहाँ रहेगी, हम कहाँ रहेंगे, ये सोचने की बात है। और हम लोगों सब लोग मिलके एक साथ रहे, ये बहुत ही, ये अल्लाह का बहुत ही शुक्रगुजार हूँ।
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहक होगी।
2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो समीन, ये कहानी अब मुकम्मल हुई है। झा साहब भी हमारे साथ हैं। झा साहब, आवाज आ रही है मेरी?
जी हुई।
बड़ी प्यारी आपकी कहानी है। और अभी तो मेरे सुनने वालों को ये मालूम नहीं कि, लेकिन मैंने उनको बताया कि कहानी के बहुत से पहलू हैं, लेकिन आज हमने सिर्फ आपकी माँ की कहानी और उसके साथ साथ जाहिर है आपके जो पिताजी हैं उनका जिक्र तो होना ज़रूरी था, वो दोनों एक दूसरे के साथ थे, एक दूसरे के लिए लाजमी थे, तो वो कहानी लिए। कुछ सवाल भी हैं आपके लिए, मैं भी पूछती हूँ आपसे, लेकिन पहले मैं कुछ नाम पढ़ दूँ फेसबुक से। शाहिद ज़ेब, निज़ाम ख़ान, मोहम्मद मुराद, फारूक भट्ट, मंजूर मचरू मसूरी और अब्दुल मलिक, हैदर अली मदियान, खलील तन्हा, साबिर नाज, जाकिर खान, आबिद नौशाद, आरीन कयूम, इन सब ने अपने पैगामात लिखे हैं और प्रोग्राम को सराहा है। ख़ास तौर से सब ने इस दफ़ा रमज़ान की मुबारकबाद दी है तमाम सुनने वालों को और वॉइस ऑफ अमेरिका की टीम को। और अब मैं आपसे पूछूंगी कि एक हमारे पास ख़ास खेली साहब का सवाल है नवाब शाह से, वो पूछते हैं कि सहाफ़ी बनना आसान है या मुश्किल। आपसे मैं पूछूं तो बताइए आप। जा साहब,
क्या बनना?
सहाफ़ी बनना, जर्नलिस्ट बनना आसान है कि मुश्किल है?
देखिए, जर्नलिस्ट बनना ये एक कोई पेशा नहीं है, ये अंदर की एक आवाज़ है जो हम कलम पे या अपने टाइपराइटर के माध्यम से या अपने कंप्यूटर पे उसको उतारते हैं। हमें जब तक जज्बात नहीं होगा, हमें जब तक उस विषय के बारे में एक फीलिंग नहीं आएगा, तब तक मैं नहीं बन सकता हूँ, या कोई मैं चाहूंगा कि शायद कोई बन भी नहीं सकता जर्नलिस्ट। लेकिन आज जो स्थिति समाज में बन रही है दुनिया के तमाम देशों में, मैं अपने भारत के बारे में बताऊंगा ज्यादा, यहाँ जर्नलिस्ट अगर कोई काम नहीं है तो लोग जर्नलिस्ट बन जाते हैं, जो गलत है। अगर हमारी भाषा ठीक नहीं है, हम समाज के दर्द से रूबरू नहीं है, उसकी भावनाओं को नहीं समझते हैं, उसकी फीलिंग को नहीं समझते हैं, तो इन तमाम बातों को हम अपने शब्दों में, अपने वर्ड्स में नहीं ढाल सकते। और यह बहुत जरूरी है इस चीज के लिए। और जर्नलिज्म में फीलिंग, हम किसी चीज को सबसे पहले अपने आप पे जब तक ढाल के नहीं देखेंगे, समझेंगे, सुनेंगे, लिखेंगे, तो मैं दूसरी की बातों को कैसे समझ सकता हूँ।
बल्कि ये कह सकते हैं जहाँ साहब कि पैशन हर फन के लिए जरूरी है। कोई भी तख्लीक जो है वो नामुमकिन है अगर उसमें पैशन ना हो, आपके अंदर जज्बा ना हो और जज्बात आपका साथ ना दें। तो हमारे साथ एक कॉलर और हैं, मैं पहले तो ये पूछूं, नथू फकीर साहब। नथू साहब, आप पहले तो झा साहब से कुछ कहिए, फिर मैं आपसे कुछ पूछूंगी। आवाज आ रही है? कुछ पूछना चाहते हैं आप?
जी जी जी, आवाज आ रही है। आपके मेहमान से मैं ये पूछ रहा हूँ, ये साफी है,
ये शायर नहीं है बल्कि साफी है, मगर इनको शेर तो जरूर अच्छे अच्छे याद होंगे क्योंकि बहुत आर्टिस्टिक आदमी है। जहाँ साहब आप शेर भी कहते हैं? जैसा
तो जी अपने अपनी अपनी जिंदगी ही शेर है। इतनी मुश्किलात से जब जिंदगी निकले तो वही अपने आप में शेर है। और मैं खुद शायर हूँ।
आप हैं शायर?
नहीं नहीं, मैं शायर हूँ नहीं, मैं ये बोल रहा हूँ कि जब मुश्किलात से जिंदगी,
मेरे को ये मालूम हो रहा है कि ये शायर भी है।
हाँ, तो उन्होंने कहा ना कि मेरी तो अपनी जिंदगी एक शेर है। इन्होंने बड़ी स्ट्रगल की जिंदगी गुजारी है, बड़े तजुर्बात से गुजरे हैं। और कमाल की बात यह है कि इन्होंने हिम्मत नहीं आ रही। अच्छा नथु साहब, ये बताइए कि इन्होंने झा साहब ने आज अपनी माँ की कहानी सुनाई हमें, और बड़ी खूबसूरत कहानी है ना?
जबरदस्त।
तो आप गाते हैं तो कुछ माँ के लिए हमें सुनाइए गाकर, कुछ है याद है कोई चीज गाने जो गा के सुनाए हमें, सिंधी में या उर्दू में?
माँ के लिए तो कोई लफ्ज ही नहीं है कि क्या माँ की जो इज्जत है वो तो अल्लाह पाक ने ऐसी दी है कि जन्नत।
ये तो बिल्कुल सही बात है, लेकिन यही तो
आप पैरों के तले की जन्नत, तो माँ की तो जितनी जितनी बात करते हैं वो कम होती है बाजी।
तो कुछ यही तो मैं आपसे कह रही हूँ कि कोई गीत की शक्ल में, किसी गाने की शक्ल में सुनाएंगे आज कुछ?
मैं शेर बोलता हूँ साईं को।
जी सुनाइए।
शाह साहब का शेर है
जी, सुनाइए।
वो जो माँ को नहीं जानते है ना, माँ की इज्जत नहीं करते, उन लोगों के लिए बोला साईं ने।
बोले
तो बोला कि सिंधी में बोल रहा हूँ भाजी।
जी 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 जरूर।
सर ओ सागिया मध्यन रूह बिया, लोची दर लती को चवे ओ बेचारा विया, अच्छी पातू दर पिया ते नहीं की जरी करी किनो भयो।
अब इसका तर्जुमा भी करें उर्दू में बताएं।
तो ये के सर वो मतलब ये अपना जिस्म तो वही है, ये अभी इस दौर में ऐसे बंदे आ जो किसी की बड़े छोटे की इज्जत नहीं करते, इसलिए शाह साहब ने बोला कि सर वो सागिया मतलब वो चीज वही है, पर अंदर जो जिसमे वो चीज वो नहीं रही है जो पहले थी।
अच्छा।
सर वो ऐसा गया मध्यन रूह बिया, लोची दर मतलब वो देखने वाले जांचने वाले वो नहीं है। सर वो ऐसा गया मध्यन रूह बिया, लोची दर लतीफ चवे वो बेचारा व्या, वो थे वो चले गए बेचारा व्या, अच्छी पासू दर पिया, ये पूरा ये अंदर जो है ना वो पूरा ऐसा खराब कर दिया। बोला तो सर वो ऐसा गया मध्यन रूह बिया, लोची दर लतीफ चवे
की। वाह वाह, बहुत खूब। अच्छा हमारे साथ कश्मीर से हैं सलीम अली मनहास जी। सलीम, सलाम अलैकुम।
वालेकुम सलाम
जी, जरा ऊंचा, थोड़ा ऊंचा बोलिए।
वालेकुम सलाम
जी,
कैसे हैं?
जी मैं बिल्कुल ठीक ठाक हूँ। आपने सबको रमजान की मुबारकबाद दी थी, आपको और आपके तमाम इलाके को भी हमारी तरफ से बहुत मुबारकबाद। तो क्या पूछेंगे?
नमाज का तरावियों का टाइम हो रहा था, लेकिन आपकी आवाज सुने बगैर ना वो कुछ मन नहीं कहता, पता नहीं क्या।
बहुत शुक्रिया। अच्छा तो अब आप जल्दी से हमारे झा साहब से कुछ पूछ रहे हैं क्योंकि वो।
अच्छा हाँ, मैं ये पूछना चाहता हूँ, ये जर्नलिस्ट एक एनजीओ होती है ना प्राइवेट, उसमें या एक दूसरा, दो किस्म के जर्नलिस्ट होते हैं।
हाँ।
प्राइवेट जो एनजीओ चलाते हैं वो جرنلسٹ بن جاتے ہیں تو وہ
کیا کیا دوبارہ پوچھیے دوبارہ نہیں نہیں آرام سے پوچھیے دوبارہ سے کیا پوچھ رہے مجھے بھی سمجھ میں نہیں آ رہا آپ کیا کہہ رہے ہیں
مجھے
جی
یہ جرنلسٹ
ہاں
جیسے میڈیا میں جیسے ٹی وی پر یا ریڈیو پہ جرنلسٹ جیسے آپ
اچھا اچھا میں سمجھ گئی آپ یہ پوچھنا چاہتے ہیں کہ یہ ملٹی میڈیا میں مطلب یہ اینکر یا اس طرح کے میڈیا کے میں جی ریڈیو ٹیلی ویژن
پہ
پرنٹ جرنلزم میں یہ یہ جہاں صاحب آپ ہی بتائیے کیونکہ یہ تو مجھے معلوم ہے کہ آپ پرنٹ جرنلزم میں
آپ تو ہم سے زیادہ بہتر جانتی ہیں حقیقت یہ ہے کہ ٹیلی ویژن یا جو ویژول میڈیا ہے اس کی پیدائش بہت زیادہ ہندوستان میں ہے تو 25-30 سال اس سے زیادہ نہیں ہے سب سے پہلے دور درشن یہاں آیا تھا اور دور درشن کے بعد میں دوسرے دوسرے ٹیلی ویژن یہاں پہ آئے تھے اخبار چھپنے کی جو بات ہے وہ آج سے نہیں سینکڑوں سال پرانی ہے اور میرا یہ ویکتیگت روپ سے ماننا میں نجی طور پہ اس بات کو مانتا ہوں کہ جس چیز کو ہم اخبار کو کتاب ہاتھ سے لے کے پڑھتے ہیں کتاب کو ہاتھ میں لے کے پڑھتے ہیں چٹھیوں کو ہاتھ میں لے کے پڑھتے ہیں اس میں جتنا سکون ملتا ہے وہ شاید یا ریڈیو پہ جو چیز سنتے ہیں اس میں جتنا سکون ملتا ہے وہ چیز شاید ٹیلی ویژن یا ان جو جو چیزیں ہیں اس پہ نہیں ہوتا ہے کیونکہ وہ فرکشن آف سیکنڈس میں آپ کے جو جو آنکھ ہے اس کے سامنے سے بوجھل ہو جاتا ہے وہ نکل جاتا ہے اور اس کے 5 منٹ کے بعد اگر پوچھیں گے کہ آپ فلانا ٹیلی ویژن چینل پہ کیا دیکھے تھے تو شاید آپ کو یاد نہیں رہے گا لوگوں کو یاد نہیں رہتا ہے لیکن جب دستاویز کی بات ہوتی ہے جب ڈاکومنٹیشن کی بات ہوتی ہے تو ہم اخبار کا کتاب کا یا چٹھیوں کا ہی ریفرنس دیتے ہیں اس لیے پرنٹ اور یہ ٹیلی ویژن کا جتنے بھی آج کے سوری ریڈیو کے میں آج کی تاریخ میں چاہے وائس آف امریکہ ہو چاہے بی بی سی ہو چاہے دوسرے جتنے بھی ورلڈ وائڈ ریڈیو ہیں اس کے آج جو جتنے ڈاکومنٹیشن اویلیبل ہیں لوگوں کے پاس یا اس سنستھان میں آرگنائزیشن میں وہ ٹی وی کے بارے میں تھوڑا ٹی وی ایک آج کی تاریخ میں صحیح بات ہے کہ ماس بلڈنگ میں یا ماس موبلائزیشن
میں تھوڑا سا مختصر کرنا چاہوں گی اس کو اور میں یہاں پہ یہ کہنا چاہوں گی کہ بالکل آپ نے صحیح کہا جیسے میرا میں وہی یہی بات کہتی ہوں جو آپ کہتے ہیں لیکن اگر آپ ان بچوں سے پوچھیں اگر جیسے آپ اپنے بیٹے آکاش سے پوچھیں تو ان بچوں کو جو ان کا دلچسپی کا محور ہے نا وہ دوسری چیزیں ہیں سوشل میڈیا ہے ٹیلی ویژن ہے اور کبھی بھی اگر ریڈیو
نہیں 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 دیکھیے بتاتے ہیں سوال یہ ہے نا کہ ہمارے جو پیرنٹس گھر میں ہیں جن کا ایج آج 40 سال سے لے کے 60 سال یا 70 سال بھی سوال یہ ہے کہ وہ پیرنٹس اپنے بچوں کو کس طرح سے تعلیم دیتے ہیں اگر پیرنٹس گھر میں 24 گھنٹہ ٹیلی ویژن پہ بیٹھے رہیں اور واٹس ایپ پہ بیٹھے رہیں یا جو
آپ کا فون کٹ گیا چلیے کوئی بات نہیں ہم فتح محمد صاحب ہمارے ساتھ ہیں اٹک سے فتح محمد صاحب آپ اس پہ تو نہیں ہیں موبائل فون پہ تو نہیں ہیں آپ اس وقت
نہیں باجی بہت شکریہ میں آپ کے ہر لائن پہ ہوں السلام علیکم
جی وعلیکم السلام آپ کچھ پوچھنا چاہتے تھے جہاں صاحب سے
باجی سب سے پہلے تو ماہ رمضان المبارک آپ کو آپ کی پوری ٹیم کو سلام
بہت شکریہ بہت شکریہ آپ سب کو بھی
آپ کے جی آپ کے پروگرام میں ہمیشہ میری شرکت میرے ذہنی سکون کا باعث بنتی ہے اور آپ کے جو معزز مہمان ہیں کہانی کار ہیں مجھے بہت دلی خوشی ہوئی ہے میں ان کے لیے دعا کرتا ہوں انہوں نے جو ماں کا ذکر کیا ہے ماں کی خدمت تو ایک ذہنی سکون ہے ذہنی خوشی ہے اللہ پاک ان کو ہر میدان میں کامیابی و کمرانی نصیب کرے
بہت شکریہ پوچھنا کچھ نہیں چاہ رہے تھے آپ ان سے
ہاں سر ان کے لیے دعائیں میری ہیں اور آپ کے لیے بھی دعائیں ہیں
بہت شکریہ اچھا پروفیسر زرار خان کی ایک کہانی ہے بڑی خوبصورت یہ کہانی میاں والی میں ہے پروفیسر صاحب اور انہوں نے بھیجی ہے آپ کو بھی بہت پسند آئے گی تو چلیے اب ہم یہ کہانی سنتے ہیں پروفیسر زرار خان کی کہانی میاں والی سے
میں میاں والی سے سردار خان ایسوسیٹ پروفیسر آر کر رہا ہوں میں ایک میاں والی کے چھوٹے سے شہر میں پیدا ہوا 1957 میں 8ویں جماعت تک میں وہاں پڑھتا رہا بعد میں وہ علاقہ چشمہ بیراج کے پانڈ ایریا میں آ گیا وہاں سے ہم شفٹ ہوئے پانڈ ایریا سے باہر ہم نے جو ہماری جمع پونجی تھی اس کی تو ہم نے زمین لے لی 70 کنال زمین ہمارے والدین نے لے لی میں اس وقت 8ویں کلاس میں پڑھتا تھا تو ایک چھوٹے سے مڈل اسکول میں نے داخلہ لے لیا پیدل اسکول آتے جاتے رہے اسی دوران ہم ایک مکان میں 8 افراد کا کنبہ تھا جو ہم ایک کمرے میں رہتے تھے تو بڑی ہمیں دقت تکلیف ہوتی تھی اور سامان بھی تھا گھر کا ہمیں پھر یہ لگن دل میں پیدا ہوئی کہ کوئی ایسا طریقہ نکالا جائے کہ اپنا مکان بنا لیا جائے تو آخر کار سوچ بچار کے بعد یہ طے ہوا کہ ہم اندر سے کچا اور باہر سے پکا مکان بنا لیں۔ تو ہم دن کو اور رات کو اینٹیں تھاپتے تھے۔ میں اس دوران کالج میں بھی داخل ہو گیا۔ جب ہم نے مکان بنا لیا تو ہماری معاشی حالت بڑی پتلی ہو گئی۔ تو ہم تین بھائی اس وقت، پی ایف کالونی ہمارے گھر کے ساتھ ہے، اس میں ہم ڈیلی ویجز پہ بطور مزدور ہم نے کام شروع کر دیا۔ اس وقت 7 روپے پر ہیڈ کے حساب سے مزدوری ملتی تھی۔ تو مزے کی بات یہ ہے کہ 4 سال مزدوری بھی کی۔ بی ایس سی کے میرے امتحان ایون ہوتے رہے تو میں وہاں سے واپسی پہ سیدھا سائٹ پہ چلا جاتا تھا، اور میری خود قسمتی یہ تھی کہ وہاں پہ جو منشی تھا وہ کم پڑھا لکھا تھا، میں اس کی کام میں مدد کر دیتا تھا، وہ مجھے آسان کام پہ لگا دیتا تھا۔ ذرا میں دیر سے بھی جاتا تھا تو مجھے کام پہ لگا لیا جاتا تھا۔ ہمارے بجلی بھی نہیں تھی، رستہ بھی کچے تھے، پیدل آنا جانا تھا، کوئی آسانیوں کا چونکہ ہمیں پتہ نہیں تھا نا، تو ان چیزوں کا ہمیں احساس ہی نہیں ہوتا تھا کہ ہمیں کوئی، ہم ڈیپرائیوڈ لوگ ہیں۔ تو ایک دفعہ مجھے رات کو، میں پڑھ رہا تھا کہ میری آنکھ لگ گئی، تو کام اوور ورک تھے، تھک تو جاتا ہے، تو وہ لیمپ پہ میں پڑھ رہا تھا تو اس سے میرے بستر کو آگ لگ گئی، اور دم گھٹنے گھٹتے گھٹتے وہ میری آنکھ کھلی۔ تو پھر میں نے کنڈی تلاش کی، دھواں دھواں تھا کمرہ، اور پھر اس دن سے اپنے والدین کے کمرے میں میرا بستر شفٹ ہو گیا۔ بی ایس سی کے بعد میں نے ایم ایس سی میں داخلہ تو زالوجی میں میں لینا چاہتا تھا، لیکن اصل میں گائیڈنس نہ ہونے کی وجہ سے مجھے تو یہ پتہ ہی نہیں تھا کہ، میں نے کہا کہ جی میں یونیورسٹی، ہم 14 طلبا تھے، میں پاس ہو گیا ہوں، ایک لڑکا، تو مجھے وہ یونیورسٹی والے بلا لیں گے۔ اب میں تو پورے ضلع میں سے ایک تھا جو یونیورسٹی میں داخلہ لے رہا تھا، لیکن پروسیس کا پتہ نہ ہونے کی وجہ سے زالوجی کی پہلی لسٹ لگ گئی داخلے کی۔ میں جب وہاں گیا تو انہوں نے کہا کہ آپ کی باٹنی میں داخلہ ہو گیا ہے۔ میں چپ کر کے آ گیا۔ باٹنی کے دفتر میں بھی جب میں نے ان سے بات کی تو بھلا کرے اللہ ان کا، انہوں نے بھی کوئی مجھے گائیڈ نہیں کیا، اگر میں پنجاب یونیورسٹی میں داخل ہو گیا۔ اور میں نے جو کچھ بھی حاصل کیا ہے وہ سارا میں نے پنجاب یونیورسٹی سے حاصل کیا۔ اور پھر وہاں سے جب میں یہاں آیا تو میں نے پھر اس سرمایہ کو منتقل کرنے کی کوشش کہ جو نئی نسل ہے میں ان کو شفٹ کروں اس چیز کو۔ تو میں نے بڑے ڈاکٹر بنائے، میں بایولوجی کا ایسوسیٹ پروفیسر ہوں، میری مسز گرل کالج میں پروفیسر ہیں، میری اپنی بیٹی اور بیٹا ایم بی بی ایس کر رہے ہیں، وہ میرے دوست ہیں سارے بچے جو ہیں نا۔ تو میرا ایک چھوٹا بھائی ہے، میں نے ان کو بھی بچوں کی طرح سے پالا ہے، وہ چائلڈ اسپیشلسٹ ہیں، مسز ان کی گائنیکالوجسٹ ہیں، اور ہماری جو ڈسٹرکٹ ہیڈ کوارٹر اسپتال ہے اس میں سارے، بلکہ آدھے تو میرے شاگرد ہیں۔ سرگودا میڈیکل کالج ہے، اس میں جو کارڈیالوجسٹ ہیں فدا محمد شیخ، وہ میرے شاگرد ہیں۔ ہماری ڈسٹرکٹ ہیڈ کوارٹر اسپتال میں جو کارڈیالوجسٹ ہیں ڈاکٹر ریاض، وہ میرے شاگرد ہیں۔ پروفیسر غلام سرور خان نیازی اور میں نے مل کے ایک مہم چلائی ہوئی تھی کہ ہم نے لوگوں کو سی ایس ایس اور پی سی ایس کے لیے گائیڈ کرنا ہے، اور اس کے لیے ہم نے ان کو انسینٹیو، خاص مطلب ہے ان میں جذبہ پیدا کرنا ہے، کتابیں پرووائڈ کرنا، ان کو سلیبس پرووائڈ کرنا۔ میاں والی ایک بڑا فار فلنگ ایریا ہے، صوبہ سرحد کے ساتھ یہ ملتا ہے، آخری سرحد پنجاب کی۔ تو لوگوں کو لاہور وغیرہ سے یہ چیزیں، اس وقت تو یہ انٹرنیٹ کا دور نہیں تھا، اب تو انٹرنیٹ ہے، یہ ہماری زندگی کی کہانی ہے۔ میں اس وقت سوشل ورک میں زیادہ لگا ہوا، جب ہماری چھٹیاں ہوتی ہیں تو میں خاص طور پہ برادری کے معاملات میں صلح صفائی کرانے کے لیے، اور سرکاری طور پہ بھی میں تھانہ صدر میاں والی میں جو ہماری مصالحتی کمیٹی ہے ضلع تھانے لیول پہ، تو میں اس کا کنوینر ہوں۔ تو یہ میری زندگی کا ایک حاصل تھا جو میں نے آپ کو بتایا۔
سردار صاحب کتنی اچھی طرح آپ نے اپنی کہانی سنائی، میں سنتے سوچ رہی تھی کہ آپ تو اچھے خاصے ڈرامہ آرٹسٹ بھی بن سکتے ہیں۔
جی جی،
جہاں ہنسنا تھا وہاں سے بھی، آپ تو بہت اچھی کہانی سنائی آپ نے۔
میری زندگی کا یہ بڑا پرہجوم قسم کا ایک زمانہ گزرا ہے، تقریباً میری 30 سال سروس ہو گئی ہے۔ آپ کا پروگرام جب شروع ہوا تو یہ میں نے اسپیشل آپ کے پروگرام کو سننے کے لیے ریڈیو خریدا۔
اچھا،
اور میرے جو ہے نا زندگی میں 3 دوست ہیں، ایک میرا مرغ ہے گھر میں،
اچھا،
ایک میرا کتا ہے، اور ایک میرا ریڈگو ہے۔
اچھا، اپنے دوستوں کے نام تو بتائیے، آپ کے مرغے کا نام کیا ہے؟
بس وہ مرغا ہی کہتا ہوں اسے۔
اچھا،
یہ وائس آف امریکہ ہے، آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتا ہے facebook.com/ VOA اردو.
تو سامین کتنی دلچسپ کہانی تھی پروفیسر زرار صاحب کی, اور بس میری ایسی خواہش ہوتی ہے ہمیشہ کہ آپ بھی ہمیں ایسی اچھی اچھی کہانیاں لکھ کر بھیجیں اور ہم سنوائیں. تو ہمارے ساتھ اس وقت نذیر صاحب ہیں, اور نذیر صاحب جو ہیں وہ دادو سے بات کر رہے ہیں. جی السلام علیکم نذیر صاحب.
جی میڈم وعلیکم السلام. نذیر بات کر رہا ہوں دادو سندھ پاکستان سے.
جی جی بھائی کیسے ہیں؟
میں کہانیاں سن رہا ہوں, بہت اچھا, بہت مزہ آ رہا ہے, اور رمضان شریف کو مسلمانوں کو ساروں کو مبارکباد دینا چاہتا ہوں.
جی بالکل, ہماری طرف سے بھی آپ سب کو مبارکباد.
آپ کا بھی شکریہ, اتنا اچھا پروگرام ہمارے کو دے رہے ہیں. ہلکے ہمارا بھی ریڈیو ہی دوست ہے, اور کوئی بھی دوست نہیں اللہ سے علاوہ.
اچھا کوئی مرغا وغیرہ نہیں ہے آپ کا دوست؟ ابھی جیسے
نہیں ہے, بس ریڈیو ہی دوست ہے, سارا دن اکٹھے ہوتا ہے, تقریباً رات کو بھی اکٹھے ہوتا ہے.
اچھا اچھا, تو آپ کو پتا نا کہ یہ پروگرام ہمارا اگر آپ نے دیر سے سننا شروع کیا تو یہ ریپیٹ بھی ہوتا ہے. تو آپ رات کو جب لگائیں گے تو کسی وقت آپ ہمارا پروگرام جہاں رنگ.
ہاں میں سنتا ہوں, کبھی کبھی کھیتوں میں جو ہے نا پانی میں ہوتا ہوں تو وہاں بھی جو میرے ساتھ ہی ہوتا ہے, تو اکیلا ہی ہوتا ہوں تو ریڈیو ہی میرے ساتھ ہوتا ہے, تو ریپیٹ پروگرام میں سنتا رہتا ہوں. بالکل.
اچھا تو دادو میں کس جگہ ہیں آپ؟
میں یہ تحصیل جوئی ہے جو ہے نا.
جی جی جی,
وہاں ہے ضلع دادو ہے, ڈویژن حیدرآباد ہے.
اچھا تو آپ کھیتی باڑی کرتے ہیں؟
جی جی ہاں, کھیتی باڑی کا کام کرنا, اور سیاح گھومنا بھی جاتا ہوں کہیں, سندھ کے علاقے جو ہوتے ہیں بہت اچھے.
تو نذیر صاحب آپ اتنے شوق سے,
اچھا علاقہ ہے ایک گورکھیل, آپ کو میں خیال سے میں پہلے بھی بتا چکا ہوں.
ہاں آپ نے بتایا.
وہ جب جون جولائی کا مہینہ ہوتا ہے تو بہت ہماری ادھر ٹھنڈ ہوتی ہے, لوگ آتے ہیں سیاح زیادہ آتے ہیں ادھر.
اچھا
تو وہ بھی ہمارے تحصیل جوئی میں ہے, ضلع دادو میں ہے.
تو آپ اتنے شوق سے پروگرام سنتے ہیں, تو آپ کو چاہیے کبھی ہمیں کہانی بھی لکھ کے بھیجیں اپنی. ٹھیک ہے, کوئی کہانی.
بالکل بالکل, یہ میں کوشش کروں گا.
چلیے ٹھیک ہے, تو خدا حافظ آپ کو. اور سامین کچھ نام میں اور پڑھ دوں, عمران بلوچ, آپ کا بھی شکریہ, مست علی خان, عاقف یٹو, انہوں نے پوچھا تھا کون مہمان ہے, تو پہلی ابھی جو آپ کہانی سن رہے تھے وہ زرار صاحب کی تھی, اس سے پہلے جہاں صاحب تھے ہمارے ساتھ نئی دلی سے, اور وہ اب چلے گئے, ان کا فون کٹ گیا. چلے نہیں گئے بلکہ فون کٹ گیا. صحافی ہیں, انگریزی زبان کے متعدد اخبارات میں لکھتے ہیں, شیوناتھ جھا صاحب. اچھا شبیر احمد رائنا, سید عمران احمد, احسان خان, ان سب نے بھی اپنی مبارکباد بھیجی ہے, سلام کہے ہیں سننے والوں کو. اور ایک اور کہانی ہے بڑی اچھی سی, بڑی دلچسپ کہانی, ہو سکتا ہے پوری ہو ہی جائے, تو غلام اکبر مستوئی صاحب کی یہ کہانی ہے اور بڑی دلچسپ ہے, تو یہ سنیے یہ کہانی.
جی نام ہے غلام اکبر مستوئی, تحصیل لیاقت پور, ضلع رحمیار خان, قصبہ الہ آباد سے. کہانی کا عنوان تھا دیسی مرغا. یہ ان دنوں کی بات ہے جب میں ایک بہت بڑے صاحب کے ہاں نوکر تھا. بنگلے کی کل آبادی 6 افراد پر مشتمل تھی, صاحب, بیگم صاحب, 2 بچے اور ایک خان ساما, اور ایک عدد نوکر یعنی میں. مجھے تمامی احکامات خان ساما کی طرف سے ملا کرتے تھے, ویسے تمام خارجی امور میرے فریض میں شامل تھے. بالفاظ دیگر میں بنگلے کا وزیر خارجہ تھا. بازار سے سبزی لانا, کپڑے استری کرانا, بستے اٹھا کر بچوں کو سکون پہنچانا, واپس لانا, بچے مجھے چاچو کہتے تھے, لہٰذا سب اہل بنگلہ بھی مجھے چاچو ہی کہتے تھے. ایک دن میں حفظ معمول الگ صبح بنگلے پر پہنچا تو خان ساما نے مجھے کہا کہ بیگم صاحب نے کہا ہے کہ جب چاچو آئے مجھے بتلانا. خیر بیگم صاحب کو میرے آنے کی اطلاع دی گئی, فرمایا چاچو آج جیسی مرغا لانا ہے اور ہاں پورا کلو کا ہونا چاہیے. ٹھیک ہے میں نے کہا. اس کے بعد میں مرغا لینے کے لیے ایک گاؤں کے ذمہ دار کے ڈیرے پر چلا گیا, وہاں کافی مرغے پھر رہے تھے. ذمہ دار سے میں نے مرغے کے بارے میں کہا, اس نے کہا کہ ہم نے بیچنے کے لیے تو نہیں پال رکھے, اپنے لیے پال رکھے ہیں. میں نے کہا بیگم صاحب کا دیسی مرغا کھانے کا موڈ تھا, ایک مرغا برائے مہربانی ہمیں دے دو. وہ مان گیا اور کہا کہ جو پسند آئے لے جاؤ. میں نے کہا کلو کا مرغا لینا ہے. اس نے کہا بھائی ہم نے پیسے نہیں لینے, پھر کیا تولنا. میں نے کہا جناب لینا بھی تول کر ہے اور پیسے بھی ضرور میں آپ کو دوں گا. اس نے بچوں کو آواز دی, انہوں نے فوراً دوڑ کر 4-5 مرغے پکڑ لیے, ترازو بھی لے آئے اور سارے مرغے تولے گئے. اتفاق سے پورا کلو کا کوئی بھی نہ ہوا, کوئی 50 گرام کم تو کوئی تھوڑا زائد. خیر سے ایک مرغا جو کوئی 50 گرام زیادہ تھا میں نے لے لیا, اور پھر میں نے اسے کہا کہ اگر ذبح کر کے گوشت بنا لیں تو زیادہ بہتر ہے. وہ بولا یہ کون سی بات ہے, ہم دونوں نے مل کر گوشت بنا لیا اور شاپر میں ڈال کر میں خوشی خوشی واپس بنگلے پر پہنچ گیا. بیگم صاحب لان میں کرسی پر بیٹھی مطالعہ فرما رہی تھی, دیکھتے ہی بولی, مرغا لائے ہو؟ میں نے عرض کی ہاں, اور شوم نے قسمت کے یہ بھی بتا دیا کہ صرف 50 گرام زیادہ ہے. زیادہ والے الفاظ سنتے ہی وہ یک لفظ ناراض ہو گئیں اور کہا کہ زیادہ کیوں ہے؟ میں نے کہا کہ کافی سارے مرغوں کا وزن کیا تھا, پورا کلو کا کوئی نہ تھا, زیادہ مجبوراً لایا ہوں. قدرے ناک سکوڑتے ہوئے بولی, میں نے جو کہا تھا کہ پورا کلو کا ہونا چاہیے. میں نے کہا, بیگم صاحب مرغے پیدا ہوتے ہیں, بنائے نہیں جاتے کہ پورا کلو کا ہی بنوا لگا. فرمایا, تیرے خیال میں کلو کا مرغہ ہو ہی نہیں سکتا. میں نے کہا کہ کلو کا بھی ہو سکتا ہے, تھوڑا بہت کم یا زیادہ بھی ہو سکتا ہے. تو انہوں نے فوراً یہ بھی کہا کہ اسے ابھی ابھی واپس کرو. میں نے کہا, بیگم صاحب میں کوئی دکاندار سے تھوڑا لایا ہوں. بولی, دکاندار سے نہیں لائے تو کیا آسمان سے لائے ہو؟ پہلے تم کہہ رہے تھے کہ کلو کا ہو ہی نہیں سکتا, اب کہہ رہے ہو کہ واپس نہیں ہو سکتا, تو پھر اسے صاحب کے دفتر لے جاؤ. ٹھیک ہے کہہ کر میں دفتر کی طرف چل دیا. دل میں خیال آ رہا تھا کہ فون پر بیگم صاحب نے شکایت کر دی ہوگی, اب نامعلوم صاحب کیا فرمائیں. میں نے جاتے ہی صاحب کو سلام کیا, میری طرف دیکھا تو میں نے کہا, سر مرغا. صاحب سر مصروف ہو گئے. دو مرتبہ مرغا مرغا جپنے کے بعد اگلے لیٹر پر غور کرنے لگے. میں نے عرض کی کہ سر مرغا. صاحب نے کہا, صبح سے مرغا مرغا کر رہے ہو, بات بھی کرو. میں نے کہا, سر بیگم صاحب نے مرغا لانے کو کہا تھا. تو بولے, پھر لاؤ. میں نے کہا, سر لے تو آیا ہوں, بنگلے پر لے گیا تھا, بیگم صاحب نے گوشت نہیں لیا. انہوں نے کہا کہ پورا کلو کا مرغا لانا چاہیے تھا. صاحب نے کہا, لانا تو چاہیے تھا, کلو کا ہی لاتے نا. سر پورا کلو کا تو کوئی نہ تھا. تو صاحب نے کہا, پھر نہ لاتے. میں نے کہا, سر تھوڑا سا زیادہ ہے, صرف 50 گرام. سر انہوں نے کہا ہے کہ اسے واپس کر دو. صاحب بولے, ٹھیک ہے پھر واپس کر دو. میں نے پھر وہی بات دہرائی, سر اس وقت زندہ تھا, اب گوشت بن چکا ہے, واپس کیسے ہو سکتا ہے؟ بولے, ایسا بھی کوئی کام ہے جو ہو نہ سکتا ہو؟ عرض کی, سر تمام کام ہو سکتے ہیں, ذبح شدہ مرغا زندہ نہیں ہو سکتا. صاحب بولے, بات تو چاچو آپ کی درست ہے, چلو اب ایسا کرو, بیگم صاحب سے میرا کہنا کہ گوشت رکھ لیں, مرتا کیا نہ کرتا. میں دوبارہ بنگلے پر گیا اور بیگم صاحب سے کہا کہ صاحب نے کہا ہے آپ گوشت رکھ لیں. یہ سن کر بیگم صاحب نے کہا, میں تو گوشت کو ہاتھ بھی نہ لگاؤں گی, میرے سامنے سے پھر لے جاؤ. اور میں پھر گوشت لے کر آفس کی طرف چل دیا. میں نے کہا, سر بیگم صاحب گوشت نہیں لیتی. بولے, اچھا ٹی بار والے فریزر میں رکھوا دو. میں نے حسب حکم گوشت فریزر میں رکھوا دیا. کوئی 20 دن بعد ٹی بار والے انچارج نے کہا, صاحب کو یاد کرانا کہ گوشت خراب نہ ہو جائے. یاد دہانی کرائی تو صاحب بولے, کچھ نہیں ہوتا. کوئی اندازہ 1.5 مہینہ تک گوشت فریزر میں پڑا رہا. ایک دن وہی دفتر والا چپڑاسی صاحب کے حکم کے عین مطابق وہ مرغ مسلم اپنے گھر لے گیا. اور یہ تھی میری کہانی.
تو سامعین, آج آپ نے دیکھا مرغے کا کافی تذکرہ ہے, اور یہ کہانی غلام اکبر مستوئی صاحب سنا رہے تھے. کچھ اور فیس بک پہ سے نام پڑھ دوں, علی رضا رفیق, عنایت اللہ سندرانی, صبا صبا, احسان خان, تنزیل احمد, عمران بلوچ, سید عمران احمد, محبوب علی چٹھا, ان سب نے بھی بیشتر نے رمضان کی مبارکباد دی ہے تمام سننے والوں کو. تو سامعین, بہت شکریہ آپ سب کا جنہوں نے پیغامات بھیجے اور ساتھی کہانیاں بھی آپ بھیج رہے ہیں. میں ایک بار پھر آپ سے درخواست کروں گی کہ جب آپ کہانی بھیجیں, آپ کو پتہ ہے کہ ہم یہ جیسے آج آپ نے دیکھا کہ جھا صاحب کی جو کہانی تھی اس کے ساتھ ایک ویڈیو لگا ہوا ہے, تو یہ کوئی لمبا چوڑا کام نہیں تھا. جھا صاحب نے کیا کیا کہ اپنے والدہ اور والد کی تصویر کے سامنے کھڑے ہو کر انہوں نے کچھ زبانی بولنا شروع کیا, اور ساتھ ہی انہوں نے جو ان کا موبائل تھا یا سیل فون جو بھی آپ کہتے ہیں اس کو, اسے انہوں نے ایک چھوٹی سی ویڈیو بنا لی اور ویڈیو ہمیں بھیج دی واٹس ایپ کے ذریعے. واٹس ایپ کے ذریعے یا آپ چاہیں تو میرے ای میل پہ بھیج سکتے ہیں, یعنی sazeez@voanews.com. تو اگر آپ اس طرح بھیجیں گے, اس طرح کی کہانیاں لوگ زیادہ دلچسپی سے بھی سنتے ہیں, پھر وہ دیکھتے ہیں آپ کو, وہ زیادہ سوالات پوچھتے ہیں, ایک زیادہ قربت وہ محسوس کرتے ہیں کہانی لکھنے والے سے. یا آپ اپنی فوٹوز بھی بھیج سکتے ہیں. تو کہانیاں بھی لکھیے, تصویریں بھی بھیجیے, ہمیں انتظار رہے گا. کہانیاں دلچسپ لکھیے. آپ نے آج تینوں کہانیاں سنی اور آپ نے دیکھا کہ کتنے دلچسپ انداز میں ان لوگوں نے اپنی اپنی زندگی کی کسی نہ کسی پہلو کی کہانی سنوائی. تو چلیے اس کے ساتھ ہی اب اجازت دیجیے. اسور امام ہمارے پروڈیوسر تھے, ڈین کرافٹن ہمارے انجینئر تھے, شہناز عزیز کی جانب سے آپ سب کو خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
عراق کے پارلیمانی انتخابات میں شیعہ عالم مقتدی الصدر کی قیادت میں بننے والے اتحاد کی فتح کے امکانات اب واضح نظر آ رہے ہیں. امریکہ کے حمایت یافتہ موجودہ وزیر اعظم حیدر الابادی خاصے پیچھے ہیں. مقتدی نے خود کسی نشست سے انتخاب میں حصہ نہیں لیا, لیکن ایک سیاسی اتحاد کے سربراہ ہونے کی حیثیت سے حکومت کی تشکیل میں وہ ایک خاصا مؤثر کردار ادا کریں گے. اس بارے میں امریکی تھنک ٹینک مڈل ایسٹ انسٹیٹیوٹ سے وابستہ اور عالمی مالیاتی ادارے کے سابق افسر ڈاکٹر زبیر اقبال اور پاکستان کے معروف تعلیمی ادارے ایف سی کالج کے شعبہ سیاسیات کے سربراہ ڈاکٹر فاروق حسنات کہتے ہیں کہ یہ کہنا تو قبل از وقت ہوگا کہ مقتدی الصدر کا اتحاد ہی اکیلا حکومت بنائے گا. تاہم ان کے اتحاد کے برسر اقتدار آنے سے امریکہ کے ساتھ تعلقات کمزور ہوں گے. اس بارے میں ڈاکٹر زبیر اقبال کا کہنا ہے,
جہاں تک امریکی انفلوئنس کا معاملہ ہے اس میں یقیناً کمزوری آ جائے گی. وہ اس لیے کہ مقتدی الصدر اور ان کا گروپ اب اتنا اینٹی امریکن نہیں رہا, وہ ایک نیشنلسٹ گروپ بن گیا ہے.
اسی بارے میں ڈاکٹر حسنات کہتے ہیں,
امریکہ کے یہ حق میں نہیں ہے, لیکن حالات نے ہمیں یہ بھی بتایا کہ وہ کوئی اتنے خلاف بھی نہیں ہے. یہ جب امریکی فوجیں وہاں موجود تھیں یا امریکنز کا وہاں پہ اثر تھا, تو اس وقت بھی ان کا ریزنٹ انہوں نے کیا ایک, لیکن ایک موقع ایسے بھی آیا جب انہوں نے کچھ کمپرومائزز بھی کیے یا اپنی جو پالیسی تھی وہ درمیان میں اختیار کی, انہیں ایکسٹریم کے اوپر نہیں کی.
اس سوال پر کہ کیا ایران کے اثر و نفوذ میں اضافہ ہوگا, ڈاکٹر زبیر کا کہنا تھا کہ ایسا نہیں ہوگا.
اگر نیشنلسٹ گورنمنٹ بنتی ہے تو پھر وہ اپنے آپ کو امریکہ اور ایران دونوں سے ذرا انڈیپینڈنٹ کرنے کی کوشش کریں.
ڈاکٹر حسنات بھی اسی خیال سے اتفاق کرتے ہوئے کہتے ہیں,
غلطیاں ہونا ایک بات ہوتی ہے اور اپنی جو پالیسی چلانا اور حکومت چلانا دوسری بات ہوتی ہے.
اس سوال پر کہ کیا عرب دنیا کے ساتھ تعلقات میں کمزوری آئے گی, جس پر دونوں تجزیہ کاروں کی سوچ مختلف ہے, ڈاکٹر زبیر کہتے ہیں کہ ایسا نہیں ہوگا.
وہ بڑے دنوں سے پچھلے دو سال سے اپنے آپ کو انڈیپینڈنٹ بنانے کی کوشش کر رہے تھے, ایک نیشنلسٹ قسم کے قاعدے پر چلنے کی کوشش کر رہے تھے. اس کو دیکھتے ہوئے وہ آپ کو یاد ہوگا کہ سعودی عربیہ بھی گئے تھے, اور یاد ہے کہ وہ ایران اتنا نہیں گیا جتنا کو پہلے جایا کرتے. ایک طریقے سے آپ کو وہ بیلنس کر رہے ہیں اور عراق کو اسی مقام پہ لانے کی کوشش کر رہے ہیں جہاں پر آج سے دو ڈیکیڈ کا تین ڈیکیڈ پہلے تھا.
دونوں تجزیہ کاروں کا کہنا ہے کہ عراقی عوام نے کرپشن بد انتظامی کو مسترد کرتے ہوئے پرانے چہروں کو بھی منظور کرنے سے انکار کر کے یہ بتایا ہے کہ وہ فرقہ پرستی اور قومیت سے بڑھ کر عراق کو پرانی روش پر چلتے دیکھنا چاہتے ہیں. موجودہ وزیر اعظم حیدر الابادی نے عوام پر زور دیا ہے کہ وہ انتخابی نتائج کا احترام کریں. جم ہیرلڈ گل, وائس آف امریکہ, واشنگٹن.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں, urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353, اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے, میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437, نئی دلی 110011, بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں,
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں. پتہ ہے www.urduvoa.com.